ल दसैँको तिर रौनक त सकियो होइन तर धेरै नेपाली व्यवसायीहरूको लागि चाहिँ अब अर्को एउटा तनाव सुरु हुन्छ व्यापारलाई फेरि लयमा कसरी ल्याउने भन्ने यो खालि ब्याक टु नर्मल हुने मात्रै त पक्कै होइन आज हामी नेपाली बेजमा प्रकाशित राजेश कार्कीको एउटा लेख छ त्यसैलाई आधार मानेर अलि गहिरो विश्लेषण गर्दैछौँ कसरी यो दसैँपछिको अलि सुस्त समयलाई अवसरमा बदल्न सकिन्छ त केही मतलब रोचक रणनीतिहरू छन् कि हाम्रो खास उद्देश्य चाहिँ यो लेखबाट एकदमै महत्त्वपूर्ण र काम लाग्ने जानकारी निकाल्नु हो
हो तपाईँले ठिक भन्नुभयो नेपालको सन्दर्भमा हेर्दा चाडपर्व पछि व्यवसायलाई फेरि उठाउन अलगै किसिमको रणनीति चाहिन्छ नै किनभने हाम्रो अर्थतन्त्र पश्चिमा देशहरूको जस्तो एउटा निश्चित तालिकामा चल्दैन यसको आफ्नै सांस्कृतिक आफ्नै आर्थिक लय छ नेपाल राष्ट्र ब्याङ्कको मौद्रिक नीति जसले ब्याज दर र पैसाको प्रवाह कस्तो हुने भनेर दिशानिर्देश गर्छ त्यसले पनि यो कुरा मतलब यो मौसमी उतार चढावलाई स्वीकार्छ अनुमान के छ भने चाडपर्वमा घर परिवारको खर्च 30-40% बढ्छ अब यसको असर त व्यापारमा परिहाल्छ नि
तर यो असर सबैतिर उस्तै त हुँदैन होला नि होइन र ठाउँअनुसार फरक पर्छ कि
बिल्कुलै एकदम फरक हुन्छ क्षेत्र अनुसार जस्तै त्यो लेखमा विराटनगरको औद्योगिक क्षेत्रको एउटा उदाहरण छ त्यहाँ दसैँको बेला उत्पादन 20-30% घट्छ रे अनि पहिलेको अवस्थामा फर्कन 4-6 हप्ता लाग्न सक्छ तर उता पोखरामा हेर्नुहोस् पर्यटन क्षेत्रमा चाडपछि घुम्न आउने घरेलु पर्यटक त घट्छन् तर ए व्यावसायिक भ्रमण मिटिङहरू चाहिँ फेरि बढ्न थाल्छन् त्यसैले सफल व्यवसायीहरूले यसलाई खालि लस कन्ट्रोल गर्ने समय मात्रै होइन एउटा रणनीतिक पुनर्स्थापनाको अवसर मान्दा रहेछन्
रणनीतिक पुनर्स्थापना यो शब्द चाखलाग्दो लाग्यो कस्तो हुन्छ त यो खासमा
एउटा राम्रो उदाहरण छ भरतपुरको हिमालयन टेक्सटाइल्सको उहाँहरूले क्रमिक पुनरुत्थान भन्ने विधि अप्नाउनु भएछ मतलब चाड सकिएपछि 5 हप्तासम्म हरेक हप्ता 20%का दरले बिस्तारै उत्पादन बढाउँदै लैजाने यसलाई के भयो त भन्दा उहाँहरूको नाफा 18%ले बढ्यो त्यो पनि कर्मचारी र सप्लायरसँगको सम्बन्ध नबिगारिकन
ए हो र उत्पादन त बढ्यो तर अब त्यो अर्को टाउको दुखाइ पैसा उठाउने दसैँपछि त बजारमा पैसा अड्किन्छ भन्छन् नि त्यो पनि नेपाल जस्तो ठाउँमा जहाँ सम्बन्धले धेरै अर्थ राख्छ यसमा केही छ कि लेखमा
एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो खासमा लेखको एउटा निकै रोचक निष्कर्ष नै यही छ आक्रामक भएर पैसा माग्नुभन्दा सम्बन्धलाई ख्याल गरेर अलि रणनीतिक हिसाबले सङ्कलन गर्दा 35-45% राम्रो नतिजा आउँदो रहेछ
साँच्चै 35-45% नै फरक पर्छ मैले त यस्तो सोचेकै थिएन यसको लागि कुनै तरिका केही आइडिया दिएको
छ नि एउटा 30 दिने कार्य ढाँचा जस्तो प्रस्ताव गरिएको छ कस्तो भने नि पहिलो हप्ता 1-7 दिन चाहिँ मुख्य ऋणीहरूसँग सम्पर्क गर्ने सम्बन्ध अलि न्यानो बनाउने हिसाबले
ए सुरुमै पैसा माग्ने होइन
होइन अनि दोस्रो हप्ता 8-14 दिनमा चाहिँ मिलेर भुक्तानी योजना बनाउने अलि लचकता पनि देखाउने तर कहिले तिर्छन् त्यो स्पष्ट पार्ने तेस्रो हप्ता 15-21 दिनमा छिटो तिर्छु भन्नेलाई सानोतिनो प्रोत्साहन जस्तै 2-3% छुट
ए त्यो त राम्रो आइडिया हो
अनि चौथो हप्ता 22-30 दिनमा चाहिँ सम्बन्ध अझै बलियो बनाउने र अर्को पटकको लागि केही सिक्न सकिन्छ कि भनेर प्रक्रिया हेर्ने
वीरगञ्जको एभरेस्ट ट्रेडिङ कम्पनीको उदाहरण पनि छ उहाँहरूले यस्तै सहयोगात्मक रिकभरीबाट सङ्कलन दर 68%बाट 93% पुर्याउनु भएछ
गजब
अनि अहिले त खल्ती कनेक्ट आइपिएस जस्ता डिजिटल माध्यमले झन् सजिलो बनाएको होला है
ओहो एकदमै त्यसले त प्रक्रियालाई धेरै सहज बनाएको छ
ल पैसा पनि उठ्यो अब बजारमा फेरि कसरी जम्ने ग्राहक त दसैँमा खर्च गरेर अलि हात कुम्च्याएर बसेका हुन्छन् नि
हो त्यो त यथार्थ हो चाडपछि उपभोक्ताको खर्च 20-30% घट्ने अनुमान हुन्छ तर फेरि पनि यसलाई अवसरमा बदल्न सकिन्छ यसका लागि क्रमिक बजार पुनसंलग्नता भन्ने अवधारणा छ यसका पनि 3 चरण छन् पहिलो चरण 1-10 दिन ग्राहकसँग सम्बन्ध फेरि ताजा गर्ने हामी छौँ है भन्ने
सम्पर्क कायम राख्ने
मूल्य मात्रै होइन त्यसले के महत्त्व दिन्छ भन्ने कुरा अनि तेस्रो चरण 26+ दिन अब चाहिँ रणनीतिक रूपमा व्यापार बढाउने योजना बनाउने. जस्तै ललितपुरको नेपाल एजुकेसनल सर्भिसेसले चाडपछिको समयमा मान्छेहरू सिप सिक्न खोज्छन् भन्ने बुझेर त्यस्तै कार्यक्रम ल्याउँदा 47% राजस्व बढाएको उदाहरण दिएको छ.
ओहो, त्यो त स्मार्ट तरिका भयो. अनि आर्थिक रूपमा अलि बलियो हुन अरू अवसरहरू कसरी समात्ने भन्ने बारेमा केही छ?
दुईवटा मुख्य कुरा औँल्याइएको छ. पहिलो, सरकारी नियम कानून पालना गर्दा हुने फाइदा. जस्तै आन्तरिक राजस्व विभाग आईआरडीको अनलाइन VAT, ई भुक्तानी जस्ता डिजिटल प्रणाली प्रयोग गर्ने, हिसाब किताब सफा राख्ने. यसो गर्दा पछि ब्याङ्कहरू जस्तै नेपाल इन्भेस्टमेन्ट ब्याङ्क, नविल ब्याङ्कबाट ऋण लिन सजिलो हुने, राम्रो शर्त पाउन सकिने सम्भावना बढ्छ.
ए, त्यो त महत्त्वपूर्ण कुरा भयो. अनि दोस्रो
चाहिँ सीमापार व्यापारको समय. चाडपर्वपछिको समय, जुन भारतको दिवालीसँग पनि मिल्छ, त्यो बेला सामान खरिद गर्दा सस्तो पर्न सक्छ रे. नेपाल भारत ट्रेड सोल्युसन्स जस्ता कम्पनीले यसरी खरिद गर्दा 30-35% लागत घटाएको अनुभव लेखमा छ.
प्रविधिको कुरा पनि अघि अलिअलि आयो. कस्तो खालको प्रविधि चाहिँ बढी उपयोगी होला त नेपालको सन्दर्भमा?
प्रविधि त चाहिन्छ नै, तर कस्तो भने नि, नेपालको आफ्नो पूर्वाधार अनि व्यवसायहरूको प्रकृति सुहाउँदो हुनु पर्यो. धेरै ठूला जटिल प्रणाली भन्दा पनि मोबाइलबाटै चल्ने समाधानहरू बढी प्रभावकारी हुन्छन् जस्तो लाग्छ. जस्तै डिजिटल भुक्तानी त छँदैछ, अनि साधारण हिसाब किताब र स्टक हेर्ने सफ्टवेयर जस्तै स्वास्तिक ईआरपी वा टिक जस्ता मोबाइल एपहरू.
त्यसो भए आजको यो हाम्रो गहिरो विश्लेषणको निचोड के रह्यो त भन्दा, दशैं पछिको यो पुनरुत्थान भनेको खालि पहिलेकै अवस्थामा फर्कने हतार मात्रै होइन रहेछ. यो त नेपालको आफ्नै आर्थिक लय, सम्बन्धको महत्व अनि नियम कानूनको पालनालाई रणनीतिक रूपमा प्रयोग गरेर व्यवसायलाई झनै बलियो बनाउने एउटा मौका पनि हो.
बिल्कुल ठ्याक्कै हो. र अन्त्यमा एउटा प्रश्न चाहिँ सोच्नको लागि छोडेर जाउँ कि जस्तो लाग्यो. यी चाडपर्वपछिको अवस्थाबाट सिकेका कुराहरूलाई केवल यही रिकभरी समयमा मात्र सीमित नराखेर वर्षैभरिको व्यापार रणनीतिमा कसरी समाहित गर्न सकेला? कसरी यी मौसमी चुनौतीहरूलाई वर्षैभरि नै टिक्ने खालको रणनीतिक फाइदामा बदल्न सकिन्छ होला? यो सोच्नुपर्ने कुरा हो.